This is Radio Adelaide 101.5 FM in Adelaide and streaming live at radio.adelaide.edu.au. It's now time for the Nepali Bhutanese program Voice of Shangri-La in Nepali.
समूहलाई जोडेर नमस्कार. आज पनि हामी कार्यक्रम भोइस अफ साङ्डा लिएर हजुरहरू समक्ष आएका छौँ. आजको कार्यक्रमबाट म कमल,
म सञ्जय,
म इन्द्र
र म डोल्कर
हामीहरू आएका छौँ. आजको कार्यक्रममा हामीहरूले सङ्गीत, समाचार तथा रमाइला रमाइला जानकारीहरू हजुरहरू समक्ष राख्नेछौँ. हजुर श्रोताहरू, हजुरहरू हाम्रो कार्यक्रम www.radio.adelaide.edu.au मार्फत संसारभर अनलाइन सुन्न सक्नुहुनेछ भने, त्यस्तै गरी आज हाम्रो कार्यक्रम मिस गर्नुभयो या फेरि पुनः सुन्न चाहनुहुन्छ भने www.ipajournal.com गएर भोलि सुन्न सक्नुहुनेछ. त्यस्तै गरी हामीहरू फेसबुकमा यो कार्यक्रमभर अनलाइन रहनेछौँ. हजुरहरूको केही जिज्ञासाहरू, केही म्यासेजहरू, कसैलाई बर्थडे विसहरू केही गर्नु छ भने हामीलाई म्यासेज पठाउनुहोस् र हामीले रेडियोबाट वाचन गर्नेछौँ. त्यस्तै गरी हामीलाई केही हजुरहरूले एसएमएस पनि पठाउन सक्नुहुनेछ. हाम्रो एसएमएस नम्बर छ 04220660023 04220660023. सदा चाहिँ हाम्रो कार्यक्रम सुरु गरौँ समाचारबाट.
भोइस अफ साङ्गेलामा समाचारको पालो आएको छ. मैले सधैँ भुटान र नेपालको समाचार मात्र भन्ने गरेको थिएँ. आज श्रोताहरूको लागि अलिकति थप मैले केही खुराक ल्याएको छु. यो साताको विश्वभरको मुख्य समाचार संक्षेपमा, ओबामा, अमेरिकाका राष्ट्रपति ओबामा र चिनका राष्ट्रपति हु जिनताओबिच चाहिँ हाल होनोलुलु, हवाईको राजधानी होनोलुलुमा सम्पन्न भइरहेको एपेक अर्थात् एसिया पेसिफिक इकोनोमिक कोअपरेसनको समिटमा चाहिँ कसले चाहिँ विश्वमा आर्थिक प्रभाव पार्ने भन्ने विषयमा खुब चर्काचर्की बहस भएको खबर छ. त्यस्तै अमेरिकाले अस्ट्रेलियाको डार्विनमा मिलिटरी बेस खोल्ने समाचारले पनि विश्व तताएको छ अहिले. र समाचारअनुसार अमेरिकाका 1,000 लडाकुहरू यहाँ रहनेछन्. त्यस्तै इटालीका प्रधानमन्त्री सिल्भियो बार्लुस्कोनीले राजीनामा गरेका छन् यो हप्ता भने, ग्रिसमा नयाँ प्रधानमन्त्रीको रूपमा पूर्व अर्थविद लुकास पापाडेमोसलाई चुनिएको छ, उहाँले शपथ लिएका छन्. त्यस्तै तेहरान, इरानको राजधानी तेहरानमा हिजो मात्र एउटा आर्मी ब्यारेकमा भएको विस्फोटमा 17 आर्मीहरूको निधन भएको छ. यो संक्षेपमा विश्व समाचार. अब भुटानबाट सुरु गरौँ हाम्रो समाचारको श्रृङ्खला. केही महिना अघि मात्र भुटानको भूकम्पको मर्का खेपेको भुटानलाई सानो भूकम्पले शनिबार फेरि तर्साएको छ. मानिसहरू दौडेर घर र कार्यालय बाहिर निस्केका थिए. फुन्चोलिङ साम्ची रेसको आसपासमा शनिबार अपराह 4 3.8 रेक्टर स्केलको भूकम्प गयो. त्यसको केन्द्रबिन्दु भारतको जलपाइगुडी जिल्ला रहेको थियो. भूकम्पले भुटान र भारतमा पनि कुनै पनि मानवीय वा भौतिक क्षति पुर्याएको खबर छैन. सेप्टेम्बर 18 गएको 6.9 रेक्टर स्केलको भूकम्पपछि भुटानमा यस्ता मसिना 2 धक्का महसुस गरिसकिएका छन्. भुटानको गत वर्षको अन्तर्राष्ट्रिय व्यापार झन् घाटातिर गएको छ. हालै प्रकाशित तथ्याङ्क अनुसार गत साल भुटानको भारतसितको व्यापारमा 13 घाटा भएको छ भने समग्र वैदेशिक व्यापारमा 20 अर्ब, यो अघिल्लो वर्षको तुलनामा 10 अर्बले वृद्धि हो. यदि भुटानले भारतको निर्यात भारतमा निर्यात गरेको बिजुली बिक्रीलाई समेट्ने हो भने यो समग्र घाटा झन्डै 10 अर्बले कमी देखिन्छ। यसको मतलब के हो भने भुटानको वैदेशिक व्यापार बिजुली निर्यातमा अडेको छ। भुटानले भारतबाट आयात गर्ने सामानमा खास गरी तेल, प्लास्टिक र रबरको उत्पादन अनि सवारी साधन रहेका छन्। 2010 भुटानले 3 अर्बभन्दा बढीको सवारी साधन मात्र आयात गरेको देखिन्छ। भारतबाट आयात बढ्न थालेपछि भुटानमा भारतीय रुपियाँको संचितमा भारी गिरावट आएको छ। केही महिना अघि मात्र स्टेट ब्याङ्क अफ इन्डियाले भुटानका लागि भारतीय रुपियाँ सापटीमा वृद्धि गरेको थियो, तर यसले पनि भुटानको बढ्दो व्यापार घाटालाई समेट्ने देखिन्न। भुटानी शरणार्थी शिविर शनिश्चरीका खेलाडीले अन्तर्राष्ट्रिय खेलमा स्वर्ण पदक प्राप्त गरेका छन्। नोभेम्बर 2-4 नेपालको धनगढी कैलालीमा आयोजित गोजुरियो कराँतेमा शनिश्चरका आर्थिक सुब्बाले स्वर्ण पदक जितेका हुन्। त्यस्तै सोही शिविरका सरोज दाहालले रजत पदक र सञ्जीव मगरले काँस्य पदक जितेका छन्। अरू दुई भुटानी निमा दोर्जी लामा र चन्द्रमाया प्रधान पनि खेलमा सहभागी थिए। खेलमा मालदिप्स बाहेक सार्का सबै राष्ट्रबाट सहभागिता थियो। भुटानी शरणार्थीले अन्तर्राष्ट्रिय खेलमा सहभागिता जनाएको र पदक जितेको यो पहिलो उदाहरण हो। अब नेपाल सम्बन्धी खबर। प्रधानमन्त्री बाबुराम भट्टराईले 19 राज्यमन्त्री र 7 मन्त्री थप गरी इतिहासकै दोस्रो ठूलो 46-सदस्यीय मन्त्री परिषद बनाएपछि धेरैजसो मन्त्रालयका उच्च पदस्थ कर्मचारी सकसमा परेका छन्। प्रधानमन्त्रीले स्वदेशमै उत्पादित मुस्ताङ गाडी चढे पनि उनका मन्त्री र राज्यमन्त्रीले आफू र आफ्नो परिवार कार्यकर्ता र स्वकीय सचिवका लागि कानुनमा मिल्ने भन्दा धेरै र महँगा गाडी मागेर कर्मचारीलाई हैरान पार्न थालेका छन्। कानुनमा त मन्त्री र राज्यमन्त्रीका लागि कुनै पनि बेला गाडीको अभाव नहोस् भनेर 2 गाडी दिइन्छ। एउटा बिग्रेमा या अन्य कुनै कारणले चलाउन नमिलेमा वैकल्पिक व्यवस्थाका लागि 2 गाडी दिएको हो। तर अधिकांश मन्त्री राज्यमन्त्री 2 गाडी आफू र आफ्नो परिवारको लागि पेवा ठान्छन् र त्यस अतिरिक्त आफ्ना स्वकीय सचिव, कार्यकर्ता र नातेदारलाई चढाउन आफ्नो मन्त्रालयमा तातका आयोजना र विभागमा दबाब दिए थप गाडी माग्छन्। इन्धन र मर्मत समेत अनधिकृत रूपबाट तिनै कार्यालयबाट बेहोर्ने लगाइन्छ। गाडी आतङ्क झेल्न नसकेपछि कतिपय मन्त्रालयका सचिव र उच्च पदस्थ कर्मचारीको भागाभाग भएको छ। प्रधानमन्त्री बाबुराम भट्टराईले हत्याको अभियोगमा सर्वोच्चद्वारा जन्मकैदको सजाय सुनाइएका सभासद बालकृष्ण ढुङ्गेललाई माफी सोच विचार गरेर ठिक निर्णय गरेको बताउँदै फिर्ता नहुने सङ्केत दिएका छन्। मालदिप्सबाट फर्केपछि विमानस्थलमा सञ्चारकर्मीसित कुरा गर्दै भट्टराईले यस्तो बताएका हुन्। द्वन्द्वकालको मुद्दालाई प्रक्रिया सङ्गत रूपमा उठाएका छौँ, यसलाई अन्यथा लिनु पर्दैन। निर्णयको चौतर्फी आलोचना हुँदै गर्दा प्रधानमन्त्री भट्टराईले भने प्रतिपक्षले उठाएका कुरालाई पनि हामीले अन्यथा लिएका छैनौँ। प्रधानमन्त्रीले द्वन्द्वोत्तर कालको विशिष्ट कालमा विशिष्ट किसिमले नै समस्याको हल गर्ने बताए। द्वन्द्वको खेती गरेर डलर भित्र्याउने सानो समूहले उचालेर यो सब गरेको प्रधानमन्त्री भट्टराईको आरोप थियो। 16,000 ज्यान गुमाएका छन्। व्यक्ति व्यक्तिको मुद्दामा पछाडि लाग्ने हो भने र खोतलेर बदला लिने हो भने यो मुलुकमा कोही पनि बस्ने छैन, भट्टराईले भने। साउदी अरबको विभिन्न अस्पतालमा राखिएका 44 नेपाली कामदारका शव स्वदेश ल्याउने प्रक्रिया थालिएको त्यहाँका रियाद स्थित नेपाली दूतावासले जनाएको छ। दूतावासका अनुसार हत्या गरिएका, दुर्घटनामा मारेका र आत्महत्या गरेका कामदारको शवहरू अस्पतालमा सुरक्षित छन्। तीमध्ये 2 अघि मृत्यु भएका कामदारहरूको शव समेत छन्। कतिपयमा स्पोन्सर पत्ता नलागेकाले प्रक्रिया अगाडि बढाउन नसकिएको जनाइएको छ। साउदी आउन अनुमति दिने स्पोन्सरले कामदारको मृत्यु भएमा स्वदेश पठाउनु अघि पनि अनुमति दिनुपर्छ। यहाँ मृतकको पनि भिसा चाहिन्छ, भिसा लाग्न स्पोन्सरको अनुमति चाहिन्छ। कतिपयको अस्पतालमा शुल्क दिनानुदिन बढ्दै समेत गइरहेको छ। मृतक र स्पोन्सरको ठेगाना समेत पत्ता लाग्न नसकेकाले सब पठाउन अड्किएको दूतावासले जनाएको छ। सार्क सम्बन्धी एउटा छोटको खबर। सार्कको 17 शिखर सम्मेलन 20 अड्डु घोषणापत्र सहित परम्परागत शैलीमा स्वागत र गहिरो चिन्ता र पुनर्प्रतिबद्धता जनाउँदै सकिएको छ। मालदिप्सको दक्षिण टापु अड्डु एटोलमा आयोजित 2 सम्मेलनको समापन समारोहमा अफगानिस्तानका राष्ट्रपति हमिद कारजाई बाहेक अन्य सबै राष्ट्राध्यक्ष र सरकार प्रमुखको उपस्थिति थियो। देशमा भारी हिमवर्षाले ठूलो क्षति पुर्याएपछि कारजाई अकस्मात स्वदेश फर्केका थिए। अड्डु घोषणापत्र जारी गर्दा अफगानिस्तानका विदेश मन्त्रीले कारजाईको प्रतिनिधित्व गरेका थिए। आजका लागि मुख्य समाचार यति नै। हामी कार्यक्रमको बिचमा अड्डु घोषणा पत्रका मुख्य मुख्य विषयवस्तुहरू तपाईँलाई सुनाउनेछौँ। कमलजी, स्पोर्ट्स समाचार तपाईँसँग छ भने।
हजुर, आज स्पोर्ट्स समाचार त हाम्रो निमे विनयजीले पठाउनु भएको छैन, त्यसैले अब हाम्रो एउटा गीत राख्न गइरहेको छु। यो गीत छ 1974 AD लगायत कुटुम्बा लगायत अन्य गायकहरूले गाएको यो गीत। यो मन त मेरो नेपाली हो, त यो गीतलाई अलिक फरक ढङ्गले गाएको छ। यो यो ट्र्याकमा सुनौ, यो मन त मेरो नेपाली हो।
यो लिसन अप, नो म्याटर वेयर वी आर, इट्स आवर स्टार, दिस इज नेपाल।
जसुकर जिए भन जता सुकै लै जाउ मलाई, यो मन त मेरो नेपाली हो। सुकर जिए भन जता सुकै लै जाउ मलाई, यो मन त मेरो नेपाली हो। मलाई गर्व छ
भरिएको प्रफुल्लित मुद्रामा खुसी नै खुसीहरू मात्रै बाँड्दैछु म, नछाड्दैछु म, राख्दैछु म मनको धारणा र पुरा कति हुन्छ आमाहरूको कामना। अनुहारमा लाग्छ घाम र आनन्द आउँछ निक, जस्तै सोच्दै बाँच्न मन लाग्छ अझै सूर्य खोज्दै रोज्दै यो जीवन चाहा। स्वाभिमानी किसानले धान रोप्छ, ढुङ्गाको भगवान ढोक्छ, पाउने यहाँ सबै थोक्छ, प्लाविक गरेर आगो र खरानी बग्छ आने खाटमा, छुन्छ मुटु हराउँछ डर छुटिन्छ साढे सात, यहाँ जितेर पनि र माथि नै नहारेर थियो यो आँखेको चार चाक र 36 वर्ण छन् एकअर्कालाई सबले साथेको।
आकाश जैसी जिएको विचार सब विचार
मन त मेरो नेपाली हो गाउँदै थिएँ 1974 AD लगायत कुटुम्ब ब्यान्ड लगायत अन्य गायकहरू हजुरहरू सुन्दै हुनुहुन्छ कार्यक्रम वेस साङ्ग्रिलाका आवाजहरू रेडियो एलेट 101.5 FM हामीसित सञ्जयजी पनि हुनुहुन्छ यहाँ. सञ्जयजी हजुरले के लिएर आउनुभएको छ आज?
हजुर, यो CNN भर्खरै निकालेको एउटा रिपोर्ट रहेछ जसमा चाहिँ संसारका 10 मन नपराइएका अन्तर्राष्ट्रिय विमानस्थलको एउटा सूची निकालेको रहेछ र त्यही विषयमा चाहिँ हाम्रो नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चाहिँ 8 नम्बरमा पर्न गएको रहेछ. मलाई चाहिँ यसो यो हेर्दाखेरि चाहिँ अलिकति इन्ट्रेस्टिङ लाग्यो र त्यहाँ आउँदा जाँदाको क्रममा भोगेका कुराहरू यो ठ्याक्क CNN निकालेको रिपोर्टमा मिल्दोजुल्दो भए हुनाले चाहिँ म चाहिँ यो हाम्रो श्रोताहरूलाई पनि श्रोताहरूसँग पनि यो सेयर गरौँ भनेर ल्याएर आएको छु एउटा सानो CNN रिपोर्ट. र संसारमा सबैभन्दा मन नपराइएका 10 अन्तर्राष्ट्रिय विमानस्थलको सूचीमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पनि परेको छ. अमेरिका स्थित अन्तर्राष्ट्रिय समाचार संस्था केबल न्युज नेटवर्क CNN तयार पारेको यो सूचीमा त्रिभुवन विमानस्थल 8 स्थानमा परेको हो. पहिलो स्थानमा फ्रान्सको पेरिस स्थित चार्ल्स डेगल्लो विमानस्थल परेको छ. सूचीमा अमेरिकाका 2, बेलायत अस्ट्रेलिया जस्ता विकसित देशका विमानस्थल पनि परेका छन्. गनाउने शौचालय, लामो लाइन र असहयोगी कर्मचारीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुले दुःख पाउनु अस्वाभाविक होइन. CNN अनलाइन संस्करणको सूचीमा छ. एउटा सुन्दर देशको एउटा सानो विमानस्थलसँग यी सबै कुरा छन्: धेरैजसो समय मौसम खराब हुनु, मर्मत नगरिएका फोहोर शौचालय र अस्तव्यस्तता त्रिभुवन विमानस्थलका थप विशेषता रहेको सूचीमा उल्लेख छ. नेपाल पर्यटन वर्ष 2011 अभियानका लागि विमानस्थल सुधारमा केही काम भए पनि निर्माण सक्ना साथ बिग्रेको नयाँ हेलिप्याडबारे केही हुन नसकेको CNN लेखेको छ. CNN अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सबैभन्दा गम्भीर समस्या यात्रु चेक इन प्रक्रिया हो. कम पारिश्रमिकमा काम गरिरहेका सुरक्षा एजेन्टकै वरिपरि चेक इन प्रक्रिया घुमिरहेको पाइन्छ. काठमाडौँ विमानस्थलबाट प्रस्थान गर्नु भनेको शरीर जाँच र कर्मचारीका वैयात प्रश्नहरूको झटारो कहिल्यै समाप्त नहुने एउटा खेल हो. एक यात्रुले airlinesquality.com अनलाइनमा लेखेको अंश CNN उद्धृत गरेको हो. तैपनि चिन्ता नगर्नुहोस्, काठमाडौँका बजार र वरिपरिका पहाड भने आकर्षक र लोभ लाग्दा छन्। यति हुँदाहुँदै पनि नेपाल घुम्न जाने पर्यटकलाई CNN ड्यास दिएको छ. CNN सूचीप्रति त्रिभुवन विमानस्थलका महाप्रबन्धक रतीश चन्द्र लाल सुमनले विमानस्थलको दीर्घो साख उठाउन अनावरत प्रयास गरिरहेको प्रतिक्रिया दिएका छन्. पर्यटक वर्ष कार्यक्रम कार्यान्वयन समितिका राष्ट्रिय संयोजक योगेन्द्र साकेले CNN सूचीमा ठुल्ठुला देशका विमानस्थल बढी भिडभाडका कारण मन नपराइए पनि त्रिभुवन विमानस्थल भने फोहोर र अव्यवस्थाका कारण मन नपराइनु दुःखद भएको बताए. धन्न CNN हाम्रो विमानस्थलको फोहोर र अव्यवस्थाको कुरा मात्र लेखेछ, सुरक्षाबारे लेखेको भए यहाँ घुम्न आउने पर्यटकमाथि असाध्यै गम्भीर प्रभाव पर्थ्यो. साकेले भने, फोहोर र अव्यवस्था भयो भन्दैमा पर्यटक नआउने होइनन्, यो त नेपाल र नेपालीको इज्जतको कुरो हो. सरसफाइ पनि गर्न नसक्ने भनेर हाँसोको पात्र बनाइएको छ. 10 लाख विदेशी पर्यटक नेपाल ल्याउने लक्ष्यसहित पर्यटन वर्ष अभियान मनाइरहेका बेला CNN सूचीले सामान्य प्रभाव पार्ने उनले बताए. जुनसुकै देशको विमानस्थलले पनि त्यो देशको समग्र दृश्य देखाउँछ, त्यसैले यहाँ पहिलोपल्ट ओर्लने पर्यटकको पहिलो अनुभव नै अन्तिम हुने गर्छ. उनले भने, पर्यटक सुविधाका लागि विमानस्थलमा सरसफाइ, कर्मचारीको आचरण सुधार, सहयोगको भावनादेखि अस्तव्यस्तता सबैमा सुधार गर्नु अति आवश्यक छ. सामान्य दिनमा त्रिभुवन विमानस्थल बिहान 6 खुल्छ र मध्यरात 12 बन्द हुने गर्छ. यहाँ दैनिक 2.5 दर्जन अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी र 0.5 दर्जन आन्तरिक कम्पनीका जहाजले उडान गर्छन्. एयरपोर्ट ट्याक्सीले पर्यटकलाई गर्ने दुर्व्यवहार तथा पर्यटकसँग डिल गर्ने तरिका, अङ्ग्रेजी बोल्न नजान्ने अध्यागमनका कर्मचारीकै कारण जहाज उड्न र अवतरण ढिला हुने गरेको छ. यसै गरी CNN सूचीमा मन नपराइएको दोस्रो विमानस्थलमा अमेरिकाको लस एन्जलस अन्तर्राष्ट्रिय विमानस्थल, तेस्रोमा बेलायतको लन्डन हेथ्रो, चौथोमा होन्डुरसको क्वान्टिनन, पाँचौँमा फिलिपिन्सको निन्यो एक्किन्यो, छैटौँमा केन्याको जोमो केयन्टा, सातौँमा अमेरिकाकै जोन एफ केनेडी, नौमा अस्ट्रेलियाको पर्थ र दसौँमा ब्राजिलको साओ पाओलो गुरुओलोस अन्तर्राष्ट्रिय विमानस्थल छन्। मैले भर्खरै सिएनएनले निकालेको एउटा 10 अन्तर्राष्ट्रिय विमानस्थल मन नपराइएका अन्तर्राष्ट्रिय विमानस्थलको एउटा यो रोचक जानकारी जस्तो भनौँ न।
होइन, मलाई त खुसी लाग्यो किनभने नेपालको विमानस्थल 8 स्थानमा मात्रै पर्छ त, अमेरिका बेला जस्तोको होइन फ्रान्स जस्तोको विमानस्थल मन नपराउने सूचीमा रहँदा नेपाल विकसित राष्ट्रको हिसाबले होइन
त्यो त
अस्त व्यस्त देशै अस्त व्यस्त भएको होला, विमानस्थल त त्यस्तो ठुलो गरेर जस्तो पो भएन जस्तो।
विमानस्थलको कारणले गर्दा पनि अब जस नेपाल चाहिँ चर्चामा रहने भयो।
अर्को कुरो अब यस्तो हामीले न्युजमा यहाँ सुनिरहेको छ, हिथ्रो एयरपोर्ट, जोन एफ केनेडी एयरपोर्टहरू यहाँ नाममा सुन्दा पनि एकदम अचम्म लाग्ने हो।
अब यो रिपोर्टमा मैले पहिला सुरुमा पढेँ, यिनीहरू जति पनि यो युएसको भयो अनि त्यसपछि युके अनि अस्ट्रेलियाको विमानस्थलहरू छन्, यिनीहरू चाहिँ बढी भिडभाड भएको हुने गर्दाले यिनलाई चाहिँ मन नपराएको, किन भन्दाखेरि अब त्यो प्यासेन्जरहरू यात्रुहरूलाई अब जति सुक्यो चाँडो सुविधा दिन सक्यो भने मान्छेहरू त्यसै खुसी हुने त हो नि होइन। तर अब नेपालको समस्या चाहिँ के भन्दाखेरि शौचालय सफासुग नहुनु होइन, व्यवस्थित काम कारवाही नहुनु, अनि अब चेक इन गर्ने प्रक्रियाहरू जुन छन् त्यसमा चाहिँ अब कतिपय अवस्थामा कर्मचारीहरू त्यहाँ बसेका कर्मचारीहरू पनि राम्रोसँग नबोल्ने होइन न। मैले पनि एकचोटि त्यो आउने जाने अस्ट्रेलिया आउने जाने क्रममा चाहिँ त्यो अनुभव गरेको कुरो हो कि, म यहाँबाट अस्ट्रेलियाबाट लास्ट इयर 2010 अस्ट्रेलियाबाट मेरो अनुभव नेपाल गएको बेला चेक इन त्यहाँ अराइभलमा चाहिँ एकजना कर्मचारी थिए र उनले बोलेको तरिका चाहिँ कस्तो भन्दाखेरि एकदमै रुख हो कि। अब हामीहरू यहाँ बोल्दाखेरि कति पोलाइटनेसले बोल्छ होइन मान्छेहरू सबै त्यो, तर त्यहाँ चाहिँ एकदमै रुखो व्यवहार भयो जस्तो मलाई फिल भयो कि। अनि तर त्यहाँ चाहिँ अब त्यो लगेजहरू आउने प्रक्रिया हुन्छ नि जुन त्यो चाहिँ त्यति राम्रो छैन भनौँ न, बाटामै हराउँछन् कतिपय अवस्थामा, लगेजमा चाहिँ तालचाल लगाएकै हुन्छ तर भित्रपट्टि सामान हुँदैन। लास्ट इयर त्यस्तो न्युज पनि आएको थियो काठमाडौँ अन्तर्राष्ट्रिय विमानस्थलमा चाहिँ अब अनेक किसिमका घुसखोरीहरू भइरह हुन्छन् होइन।
एउटा चाहिँ इन्ट्रेस्टिङ मेरो पनि थियो अनुभव के काठमाडौँ विमानस्थलमा बङ्गलादेश जाने क्रममा है, कस्तो थियो भने भुटनिसको लागि चाहिँ इमिग्रेसनको अनुमति लिनु पर्दो रहेछ पहिला बाहिर जानलाई, त्यस्तो पासपोर्ट मिल दिँदैन थियो, ट्राभल डकुमेन्ट भन्थ्यो होइन, अनि इमिग्रेसनको अनुमति नलिकन चाहिँ देश नेपाल छोडेर बाहिर जान नमिल्दो रहेछ, त्यो थाहा थिएन होइन। अनि सबै टिकट गरेँ अरे, सबै फाइनल गरेर म चाहिँ अब त्यो टिडी लिएर एयरपोर्टभित्र छिरेँ, बाहिर केही पनि छैन, कसैले के भन्दैन, त्यो फ्लाइटमा चढ्नुभन्दा अगाडिको जुन गेट हुन्छ नि त्यो वेटिङ रुमभन्दा अगाडिको, त्यहाँ पुगेपछि चाहिँ खोइ त्यतिखेर इमिग्रेसन चिठी भन्छ, अनि कसलाई भन्नुपर्छ भन्दा थाहा छैन, अब उसलाई पनि थाहा छैन, तर इमिग्रेसनको चिठी चाहिन्छ होइन। अनि इमिग्रेसनको यहाँ डिपार्टमेन्ट कहाँ छ भन्दाखेरि पर्तिर छ देखा होइन, इमिग्रेसन हेर्ने त्यहाँ जाँदाखेरि त्यो चाहिँ 5 बन्द हुँदो रहेछ, म चाहिँ 8 उठ्नुपर्ने होइन, 7:30 म एयरपोर्टमा पुगेको छु, 5 अफिस बन्द छ होइन, अब आएर हेर्दा इमिग्रेसन चिठी लिएर आइज भने चाहिँ पर्दैन, इमिग्रेसन बन्द छ,
अनि
अब कहाँ जाने, कसलाई सोद्धा पनि थाहा छैन होइन। त्यो चाहिँ बङ्गलादेशको इलेक्सन हुन लागेको थियो, इलेक्सन अब्जर्भरको रूपमा जान लागेको थियो, अनि केही उपाय लागेन, अनि बङ्गलादेश फोन गरेँ है, 2 ट्रेनिङ पनि बस्नुहुन्थ्यो, ट्रेनिङ बस्न सकिनँ, म आउनु सकिनँ भने, अनि त्यो दिन त फर्केर आउनु पर्यो किन जानै दिँदैन, उसलाई थाहा छैन त कहाँ जाने, तर जानै दिँदैन, अब लिएर आइज भन्छ कहाँ जाने जाने, अनि फर्केर आउनु पर्यो, त्यो फ्लाइट क्यान्सल गर्नु पर्यो होइन। अनि भोलि बिहान अनि पहिला जाने साथीहरूले चाहिँ कहाँबाट त्यस्तो निकाल्ने भन्दाखेरि चाहिँ इमिग्रेसन डिपार्टमेन्टमा गएर त्यो चाहिँ अधिकारी विभागमा गएर निकाल्नु पर्दो रहेछ, माइती घरमा थियो रहेछ, अनि माइती घरमा जाँदाखेरि चाहिँ कर्मचारी नि छैन कि,
होइन
कर्मचारी नि छैन, अनि बल्ल बल्ल बिन्ती गर्दा गर्दा एकजना चाहिँ त्यो सिभिलमै गएर काम गरेको एकजना कर्मचारी रहेछ त्यहाँनिर, उसलाई चाहिँ थाहा रहेछ यो प्रोसेस यस्तो रहेछ भन्ने कुरो, उसलाई भेटेँ है बिन्ती गर्दा, लो अब त्यसो नै हुन्छ भन्नु, नि के चाहिन्छ भनेको टिकट कन्फर्मेसन गरेर लिएर आउनुपर्छ, अब हिजोको टिकट त गएको, टिकट कन्फर्मेसन गर्न जानु पर्यो फेरि है, अब भरे यता भएन नि त टिकटको पैसा त्यतिकै जाने भयो फेरि
है,
टिकटमा फेरि त्यो के अरे बङ्गलादेश एयरमा गएर अनि टिकटहरू हिजो क्यान्सल गरेर 40% काट्यो, अनि अर्को टिकट फेरि एड गरेर होइन भोलिपल्टको, दुई दिन पछाडिको टिकट फेरि बनाएर अनि फर्केर आउँदाखेरि बिहान भनिरहेको थियो त्यो टिकट गरेर आउँदाखेरि 12 बज्यो होइन 12 बजे पर्खेको लाइन छैन फेरि बत्ती छैन टाइप गर्नु पर्यो चिठी बत्ती छैन होइन अनि बत्ती आउँछ पर्खिनुहोस् बत्ती आएपछि बनाउँछ पर्खिँदा 4:30 भयो बेलुका है 5 बजे अफिस बन्द हुन्छ अब 4:30 भयो छैन अब बत्ती छैन अनि साह्रो रिसाइ मजा के हो यो त भएन नि यस्तो त अब मलाई जानु छ तपाईँको बत्तीसँग त सरकार जान्दैन नि इलेक्सन कमिसन के अरे इलेक्सन कमिसनले बोलाएको मान्छे हो भोलि म नपुग्दा त त्यहाँ बत्ती थिएन भन्दा उसले पत्याउँदैन मान्दैन होइन त्यो त प्रक्रिया मिलाउनु पर्छ अनि झगडा गरेपछि चाहिँ त्यो जुन कर्मचारी मैले बिहान भेटेको थिएँ उसले चाहिँ हातले लेखिदियो ल है हातले लेखिदियो अब फ्याक्स गर्नुपर्ने त्यो चिठी त्यो इमिग्रेसनको के अरे एयरपोर्टको इमिग्रेसन फ्याक्स गर्नुपर्दो रहेछ अब बत्ती नभएपछि फ्याक्स पनि छैन है भोलिपल्ट हिँड्नुपर्ने फेरि
जलस्रोत जलस्रोतको दोस्रो धनी देश तर बत्ती छैन
बत्ती खोज्दै हिँड्नु भयो
अनि अब मलाई चिठी त मेरो हातमा चिठी भयो तपाईँ जसै कसो म जान्दिनँ मलाई चिठी दिनुहोस् मेरो हात चिठी दिनुहोस् तपाईँको त्यो गर्ने काम भोलि गर्नुहुन्छ बत्ती आएर गर्नुहुन्छ नगर्नुहुन्छ कि फोन गरेर गर्नु जानकारी दिनुहुन्छ मलाई मतलब छैन मलाई चिठी दिनुहोस् म छिर्न पाउनुपर्छ झगडा गरेपछि चाहिँ 5:30 बसेर उसले चिठी बनाएर चिठी दियो मेरो हातमा अनि भोलिपल्ट लिएर गएर इमिग्रेसनमा थियो भोलिपल्ट फेरि त्यहाँ लिएर जाँदाखेरि फेरि नि खोजिरहेको छ तपाईँले लिएर आउँदा हुँदैन चिठी इमिग्रेसनले हाम्रो मासिँदै पठाउनु पर्छ भन्छ होइन अनि फेरि त्यो मान्छेलाई फोन गरेँ धन्न फोन नम्बर लिएर गएको आफ्नो मोबाइल नम्बर फोन गरेर लगाएँ ल यहाँ गफ गर्नुहोस् हो कि अनि तपाईँले लेखेको छु होइन अनि त्यसले गर्दा उनीहरूसँग गफ गरेपछि उनीहरूको झगडा गर्नुपर्ने थाले क्या किन मान्छेले दिएर पठाएछ अनि त्यो अब समस्या यस्तो यस्तो किन के भन्दा भन्दा व्याख्या गर्दा गर्दा ल ठिक छ त्यसो भने भनेर अनि 2 घन्टा लाग्यो झगडा गरेर त्यहाँभित्र छिर्नु
अनि त्यस्तै अर्को कुरा चाहिँ मलाई त्यहाँ अर्को यहाँ यो रिपोर्टमा पनि उल्लेख गरेको छ नेपालको अब नेपालमा आउने पर्यटक होस् या चाहिँ नेपालकै नागरिक किन नहुन् होइन विदेशबाट आउँछन् त्यस जब त्यहाँ नेपाल एयरपोर्टबाट बाहिर निस्किने क्रममा जुन बाहिर निस्किन्छ र ट्याक्सीवालाहरूको जुन त्यहाँनिर चाहिँ छाड हुन्छ ओहो हो हो अब त्यहाँ एकजना मान्छे हुन्छ तर ट्याक्सी ड्राइभरहरू 4 जना आएर 4 तिरबाट तान्छन् क्या हातै समातेर तान्ने
क्याबाट फर्किँदाखेरि चाहिँ मेरो चाहिँ घर त्यो एयरपोर्ट कारको छैन म बसेको कारकोदेखि उँधोभट्यो होइन त्यहाँ त हिँडेर आउँदाखेरि 15 मिनटमा आइपुग्छ
होइन
आइपुगिन्छ त्यहाँसम्म कति जान्छस् भनेको मलाई 300 भने क्या विदेशबाट आएको भन्ने हिसाब 300
अब सिधै माग्ने क्या पैसा के अरे अब यसो छैन हजुर डलर पाउन
थियो अब नेपाल एयरपोर्ट तथा अरू अन्य विदेशी एयरपोर्टका रमाइला प्रसङ्गहरू अहिलेलाई पनि हामी एउटा फेरि गीतको पालो भएको छ यो गीतको बोल छ किन उदास र यो गीत चाहिँ के यो माया हो भन्ने फिल्मको सुनौँ यो गीत
चित्त दुख्यो कि फुल्लस्तो तिमी बताउन हो यसरी रिसाउँदैन कोही आफ्नो साथीसँग मैले माफी मागिसकेँ आम सरी भनिसकेँ कि यतिले चित्त बुझ्दैन र कस्तो रमाइलो यो वातावरण छ आज खुसी बिताउन आऊ जिन्दगी मलाई राम्रो लाग्दैन जब तिम्रो आँखामा देख्छु म आँसु मेरो सबै खुसी छन् रमाइलो गर्दैछन् आऊ न हामी पनि हाँसु कस्तो रमाइलो
यो वातावरण छ आज खुसी बिताउन आऊ जिन्दगी Get off. यसरी नै तिमी अझै रिसाइरहन्छौ त जान्छु म छोडी टाढा अनि बल्ल तिमीले मेरो महत्त्व बुझ्नेछौ जब म हुन्न तिम्रो साथ कस्तो रमाइलो यो वातावरण छ आज खुसी बिताउन आऊ जिन्दगी
हामी नेपालको अन्तर्राष्ट्रिय विमानस्थलको खोप गफ गरिरहेको थियौँ त्यहाँ हुने दुर्व्यवहार दुर्व्यवहारको एउटा कारण हामीले देखेको भनेको चाहिँ आर्थिक प्रलोभन त्यो पनि हो आर्थिक प्रलोभनसँग जोडेर हामी खुसीको कुरा गर्दैछौँ अर्थले हामीलाई कतिको खुसी बनाउँछ पैसाले कतिको खुसी बनाउँछ गएको युएनको जेनरल एसेम्ब्लीले होइन महासभाले चाहिँ खुसियाली सम्बन्धी एउटा के भन्नु निर्णय गरेको छ ताकि आगामी वर्षदेखि चाहिँ यो मानव विकास प्रतिवेदनमा चाहिँ मानव विकास एउटा सूचकाङ्क चाहिँ खुसियालीलाई नाप्ने त्यतिखेर भुटानको प्रधानमन्त्री जिग्मे बाथिनले एउटा सेन्टेन्स बोलेका छन् राम्रोसँगले मलाई साह्रै मन परेको छ मेटेरियलिजम हेज क्यापिटलिजम एन्ड मेटेरियलिजम हेज चेन्ज ह्युमन इन्टु एनिमल्स होइन त्यो भनेको चाहिँ यो भौतिकवाद है ले चाहिँ मान्छेलाई चाहिँ जनावर बनाइदिएको छ होइन भौतिकवाद अनि त्यसपछि कन्ज्युमरिजम उहाँले त्यो पनि उल्लेख गर्नु कन्ज्युमर के भन्छ त्यसलाई नेपालीमा जे पा नै खाने प्रयोग गर्ने त्यो मौज मस्ती हुन्छ नि त्यसले चाहिँ
विलासिता
विलासिता त्यसले चाहिँ मानिसलाई चाहिँ मानव होइन त्यसले चाहिँ एनिमल
होइन
पशु बनाइदिएको छ त्यहीलाई आधार बनाएर चाहिँ भुटानबाट खुब चर्चाको रूपमा आएको भुटानले नै प्रस्ताव गरेको खुसियाली सम्बन्धी यो निर्णयको लागि भुटानले चाहिँ ग्रोस नेसनल ह्याप्पिनेस अथवा बृहत् राष्ट्रिय खुसियाली नेपालीमा यो मैले नेपालीमा एउटा लेख लेखेका थिएँ कार्टिकलमा होइन त्यो चाहिँ एउटा हामीले चौथो भुटानले आयोजना गरेको चौथो जिएनएच सम्मेलन जुन चाहिँ थाइल्यान्डमा भएको थियो त्यतिखेर चाहिँ हामीले एउटा मैले एउटा बुक लेखेका थिएँ भुटानले यदि यो ग्रोस नेसनल ह्याप्पिनेस खासै आफ्नो देशमा लागू गर्न सकेको छ कि छैन अथवा गफ मात्रै गरे हो एउटा क्रिटिकल एनालिसिसको रूपमा त्यतिखेर नेपालीमा लेख्नुपर्ने भयो कान्तिपुरमा सुधीर शर्माजीले होइन एउटा लेख त हामीले पनि दिनु पऱ्यो यो सम्बन्धी भन्दाखेरि मैले लेखेको थिएँ त्यतिखेर मैले क्वेन गरेको शब्द बृहत् राष्ट्रिय खुसियाली है यसकै आधारमा चाहिँ विश्वमा अहिले यो खुसियाली सम्बन्धी खुब चर्चा भइरहेको छ है र खुसियाली मापन गर्ने के आधार छन् भन्दा सातवटा आधारहरू चाहिँ अहिले विश्वको एक्सपर्टहरूले तयार पारेका छन् श्रोताहरू म तपाईँलाई यो सातवटा आधारहरू सातवटा सूचकाङ्कहरू खुसियाली कसरी नाप्ने भन्ने कुरो छोटकरीमा भन्छु पहिलो इकोनोमिक वेलनेस अथवा तपाईँसँग तपाईँलाई चाहिने तपाईँलाई लग्जुरीको लागि होइन कि आवश्यकताको लागि तपाईँलाई चाहिने चाहिँ भौतिक सुख सुविधा सामान्य जीवनयापनको लागि होइन अर्काले के लायो के खायो भन्नुभयो त्यो अर्काले देखेको आधारमा तपाईँलाई धेरै चाहिने कि तपाईँलाई पुग्ने जति त्यति भए पुग्छ इकोनोमिक वेलनेस मान्छेलाई चाहिन्छ त्यसपछि इन्भाइरोमेन्टल वेलनेस अथवा वातावरणीय सन्तु अथवा खुसियाली होइन खुसी त्यो चाहिँ वातावरण बिग्रियो भने हामी बसेको वातावरण रुखो भयो भने कति अप्ठ्यारो होला होइन रुखपात छैन भने हामीलाई बस्न गाह्रो होला हावा बिग्रियो भने त्यो हामीलाई
वातावरणसँगै सायद मलाई जहाँसम्म लाग्छ अब त्यो हाम्रो साथी सङ्गीहरूको पनि ऊ आउँछ होला
हजुर. अब एउटा वातावरण वेलनेस, अर्को सुसाङ गाउने फिजिकल वेलनेस आफ्नो स्वास्थ्यको हिसाबले होइन, हेल्थ एन्ड फिटनेस कतिको राम्रो छ आफ्नो होइन, त्यो एउटा मानेको छ. मेन्टल वेलनेस स्वास्थ्य, आफ्नो जीवन स्वास्थ्य मात्रै भएर मानसिक रूपमा हामी पनि स्वास्थ्य हुनु पर्यो होइन, खुसी हुनको लागि मान्छे. त्यसपछि वर्क प्लेस वेलनेस अथवा काम गरेर ठाउँमा होइन, हामी चाहिँ बिहान 10 बजेदेखि राति 10 बजे 12 बजे 1 बजेसम्म एकदम टायर्ड भएर जबरजस्ती काम गऱ्यो भने हामी खुसी हुन
सक्दैनौँ,
त्यो पनि आधार एउटा मान्य छ होइन. त्यसपछि सोसियल वेलनेस तपाईँले भन्नुभयो होइन, सोसियल वेलनेस समाजमा बस्नको लागि, समाज जुन समाजमा हामी बस्छ त्यो समाजमा आफू खुसी भएर बाँच्न सक्यो भने चाहिँ खुसी जिन्दगी जिउन सकिन्छ एउटा आधार हो. त्यसपछि अन्तिममा चाहिँ पोलिटिकल वेलनेस होइन, नेपाल इन्डिया होइन बङ्गलादेश अथवा भनौँ यी देशहरूमा चाहिँ अहिले चाहिँ अफ्रिकातिर होइन, अहिले आएर चाहिँ मिडल इस्ट कन्ट्रिजमा होइन,
इकोनोमिक स्टेबिलिटी
छैन, त्यसले चाहिँ इकोनोमिक पोलिटिकल वेलनेस हामीले दिएन होइन, शान्ति र सुरक्षा नभएको कारणले गर्दाखेरि यस्ता त्यो राजनीतिले हामीलाई असर पारेको छ हाम्रो जनजीवनमा.
त्यसले चाहिँ कस्तो एउटा चाहिँ मान्छेको जीवनमा चाहिँ सधैँ भनौँ न एउटा त्रासको वातावरण सिर्जना गरिदिन्छ क्या, पोलिटिकल अनस्टेबल भयो भने चाहिँ मान्छेलाई सेफ फिल हुँदैन, सेक्युरिटी फिल हुँदैन होइन. त्यसै गरी अब अनेक हरेक किसिमका अप्ठ्याराहरू आइपर्छन् नि, ती समस्याहरू
सेक्युरिटीको हिसाबले आफू हुँदैन, त्यसपछि लगानी पनि आफ्नो डुब्छ भन्ने हुन्छ, जागिर पाइन्छ पाइँदैन भन्ने हुन्छ, यस्ता धेरै समस्याहरू आइपर्छन्. यी सातवटा विषयवस्तु सुसाङ्गहरू चाहिँ सबै मिल्यो भने हाम्रो जीवन खुसी बाँच्न सक्छौँ भन्ने चाहिँ एक्सपर्टहरूको भनाइ. श्रोताहरू तपाईँहरूले खुसी कसरी मापन गर्नुहुन्छ, तपाईँ कति खुसी हुनुहुन्छ, सायद हामीलाई लेखेर पठाउनु हुन्छ भने हामी तपाईँको खुसीको क्षणहरू हामी यहाँ सेयर गर्नेछौँ अरू श्रोताहरूसँग पनि. अहिले म चाहिँ यहाँ साथीहरूसँग गफ गर्दैछु, म साथी आफ्नो खुसीको क्षणहरू हामी सेयर गर्ने, हाम्रो पक्षबाट सेयर गर्ने प्रयास गर्दैछु. म डोलकरजीबाट सुरु गर्छु, तपाईँको सबैभन्दा खुसीको क्षण जीवन कुन चाहिँ हो?
अब मेरो लाइफमा भनौँ होइन, जुन खुसीको क्षण भनेको चाहिँ अब एकदमै धेरै छन् कि, अब भन्नुपर्दा पनि होइन, एउटा कुनै चिज मैले अब आश गरिरहेको छु भने अब त्यो मैले प्राप्त गर्ने बित्तिकै मलाई खुसी लाग्छ होइन, फेरि एउटा 2-3 दिनमा अरू चिज केही आउँछ होइन, त्यसले मेरो भनौँ न लाइफमा डिस्ट्र्याक्सन ल्याउँछ भने फेरि म दुःखी हुन्छु होइन एकछिनको लागि. त्यही भएर म चाहिँ एकदमै घरि एकछिनमै खुसी हुने, एकछिनमै दुःखी हुने खालको अब क्यारेक्टर छ ममा होइन. तर म चाहिँ के भने, म एकदम सकेसम्म म एकदमै कुरालाई पोजिटिभली सोच्ने ट्राई गर्छु क्या, त्यो चाहिँ मलाई एकदमै मलाई चाहिँ त्यो एकदमै मेन पोइन्ट लाग्छ होइन. पोजिटिभ हुनुपर्छ हामी होइन, अब कुनै कुरा आयो अब त्यसमा हामीले नेगेटिभ मात्रै सोचेर बस्यौँ र हामी नेगेटिभ भयौँ भने हामी जहिले पनि दुःखी नै हुन्छौँ कि, मेरो विचारमा चाहिँ.
तर तपाईँको विचार मलाई मन पर्यो, सधैँ चाहिँ मान्छेको थिङ्किङ पोजिटिभ भयो भने चाहिँ सधैँ एउटा चाहिँ पोजिटिभ बाटोमा हिँड्न सकिन्छ र मान्छे चाहिँ आफूले चाहिँ खुसी फिल गर्न सकिन्छ होइन.
हजुर, अब जस्तै अब हामीले अब इन्द्रजीले भन्नुभयो जस्तै होइन, अब वर्क प्लेस अब भनौँ त्यो सबै अब सोसियल भनेको जुन अब आफ्नो साथीहरू होइन, त्यसमा जहिले पनि हामीसँग अब दैनिक जीवनमा अब भइरहेको हुन्छ क्या त्यो कुराहरू, जस्तै अब साथीले एउटा केही भनिदियो होइन, अब हामीले त्यसलाई ए यो होइन होला, अब हामीले त्यसलाई नेगेटिभली सोच्यौँ होइन, त्यतिकै पनि हामी दुःखी हुन्छौँ क्या. जस्तै होइन, अब काम गयो, काममा गयौँ, अब जस्तै यहाँ अब हामी सबैजना पढ्नुपर्छ, काम गर्नुपर्छ, काम गयौँ, अब काममा कसैले अब सानो अब उसको आफ्नै टेन्सनले एउटा रुखो बोलिदियो होइन, तर हामीले त्यसलाई पर्सनल्ली लिन्छौँ नि कहिले क्या, अब हामीले नेगेटिभली सोच्छौँ नि, हामी दुःखी हुन्छौँ क्या, हामी दिनभरि सोचिरहन्छौँ क्या त्यो कुराले, अब उसले मलाई किन त्यसरी बोल्यो, मैले केही नराम्रो गरेको थियो कि, अथवा मेरो केही उसलाई मन नपरेको थियो कि भनेर क्या. त्यही भएर म चाहिँ अब आफू चाहिँ सकेसम्म म पोजिटिभ बस्न खोज्छु होइन. त्यही भएर
श्रोताहरू साह्रै मिठो विषयवस्तु राख्नु सधैँभरि पोजिटिभ सोच्नुहोस्,
पोजिटिभ पोजिटिभ भन्दा पनि मलाई चाहिँ कस्तै अहिले एउटा झलासै एउटा कुरा याद आयो कि, बी पोजिटिभ भन्ने हुन्छ, मैले फिल्ममा हेरेको थिएँ कि, बी पोजिटिभ भन्ने हुन्छ क्या, अरू मान्छेले सुन्दाखेरि चाहिँ अब चाहिँ बी पोजिटिभ भन्ने सोचाइ हुन्छ, तर यो बी पोजिटिभ भने के हो भनेर भन्दाखेरि मेरो ब्लड ग्रुप हो अरे,
बी पोजिटिभ ब्लड ग्रुप भएकोहरू मान्छे पोजिटिभ हुन्छ नि,
मेरो पनि बी पोजिटिभ नै हो. मेरो सबभन्दा खुसीको क्षण भनेको त अब जिन्दगीमा भनौँ न अहिलेसम्मको भोगाइमा अब कति सुखका क्षण थिए, कति दुःखका क्षण थिए होइन, तर अब मलाई चाहिँ रमाइलो लागेको, खुसी भन्दा पनि रमाइलो लागेको चाहिँ जब पहिलोचोटि यहाँ अस्ट्रेलिया आयो होइन, अनि त्यसपछि चाहिँ म समुद्र छेउमा पहिलोचोटि गएको, पहिलोचोटि समुद्र देखेको कि, समुद्रको पानी छुन पाएको, मलाई चाहिँ साह्रै उल्ला थियो कि, रमाइलो एकदम, एउटा किसिमको हुन्छ नि एक्साइटमेन्ट, व्याख्या गर्न अलिक गाह्रै होला जस्तो लाग्यो मलाई चाहिँ। अनि तर अब अलिकति जिन्दगीमा अलिकति खुसी अर्को क्षण भनेको चाहिँ जब चाहिँ एसएलजी पास भएको थिएँ होइन, त्यसबेला चाहिँ अलिकति खुसी लाग्थ्यो भन्ने, त्यति बेला त भन्ने गरिन्थ्यो नि एसएलजी भनेर आइरन गेट होइन, अनि त्यो पास अब त्यो चाहिँ आइरन गेट क्रस गरेको बेला चाहिँ अलिकति खुसी लागेको थियो। र त्यो अब ढोलकरजीले भने जस्तै बी पोजिटिभ नै
कमलजीको अनुभव सुन्नु न,
म छन् त धेरै छन् है, तर अब एउटा एउटालाई चाहिँ अब लिस्ट एन्ड आउट चाहिँ अब भनौँ, अब 2002 चाहिँ अब म अस्ट्रेलिया आएको थिएँ होइन, अनि त्यति बेला चाहिँ अब के थियो भने हाम्रो बुवा अस्ट्रेलिया, त्योभन्दा अगाडि चाहिँ बुवा अस्ट्रेलिया, मम्मी र म चितवन, अनि मेरो दाइ चाहिँ काठमाडौँ थियो, सबजना जस छरेर बसिरहेको थियौँ नेपालमा पनि, अनि अब 2002 चाहिँ सबजना सँगै बस्न पायौँ यहाँ अस्ट्रेलिया आएर, बुवा मम्मी म दाजु, अनि त्यो चाहिँ जस खुसीको क्षण थियो भनौँ।
ठिकै छ श्रोताहरू, खुसीको क्षण क्षण के अरे सेयर गर्ने क्रममा कमलजीले खुसीको क्षणमा पछाडि बत्तल लडाइदिनु,
हामीले अब सञ्जयजी कमलजी र मैले आफै पनि हाम्रो खुसीको क्षण त हामीले भन्यो, अब हजुरको खुसीको क्षण चाहिँ सुनौँ न। अब
मेरो खुसीको क्षण चाहिँ सायद अलिक अपत्यारिलो खालको छ है, मलाई साह्रै खुसी लागेको थियो त्यतिखेर, त्यो चाहिँ
रमाइलो तरिकाले भन्नुहोस् हामी पत्याउँला नि।
यो चाहिँ 2006 कुरो हो
हजुर,
त्यतिखेर चाहिँ म 2006 पनि हजुर 5 हुनुपर्छ, 5 हो, म त्यतिखेर ब्याचलर्स फर्स्ट इयर गर्दै थिएँ होइन, जर्नलिज्म पढिस भन्नु यता ट्रेनिङ गरेर जर्नलिज्म पनि गरिरहेको थिएँ म राइजिङ नेपालमा गरेँ, त्यसपछि हिमालयन टाइम्स गरेँ, नेसन गरेँ, अनि त्यतिखेर चाहिँ नेसन म्यागजिनमा थिएँ, नेसन म्यागजिनमा विकली म्यागजिन थियो त्यतिखेर, भए त्यसमा थिएँ, एउटा साह्रो खुसीको अफर आयो है, त्यो चाहिँ कलेज हो, कलेज होइन काठमाडौँको कलेज अफ जर्नलिजम एन्ड मास कम्युनिकेसन
सिजिएमसी
कलेज, त्यहाँ चाहिँ सार्क राष्ट्रको जर्नलिजम सम्बन्धी पढाइ हुन्थ्यो होइन, एउटा पेपर ब्याचलर मास्टर्स लेभलमा सार्क सम्बन्धी पढाइ हुँदो रहेछ, भुटानको जर्नलिजम पढाउनु कोही पनि रहन्छ, भुटानको जर्नलिजम खेल थाहा रहन्छ,
अनि भुटान त पर्छ नि होइन सार्कमा,
अँ पर्छ, तर भुटानको जर्नलिजम, भुटानको जर्नलिजम के हो भन्ने कुरो त्यहाँ अब नेपाल मान्छेहरू कसलाई थाहा हुने होइन, कोही पनि थाहा भएन, अब भुटानको मान्छे को छ त भन्दै खोजिँदै गर्दै गर्दा मैले ट्रेनिङ लिएको इन्स्टिट्युटको मान्छेसँग सम्पर्क हुँदाखेरि चाहिँ मेरो नाम आएछ होइन, त्यसपछि मलाई कलेजमा बोलायो र मास्टर्समा पढाउन अनुमति गर्यो, ब्याचलर्स फर्स्ट इयर पढाउँदै थिएँ म त्यतिखेर, ठिकै छ पढाउने भन्दा पनि मैले भुटानको जर्नलिज्म सेयर गर्ने भन्ने हिसाबले लिएँ होइन, सेयर गरेँ होइन, त्यो भुटान जर्नलिज्म सम्बन्धी 4-5 क्लास गरेँ, 4-5 भन्नु, 4-5 4-5 क्लास गरेँ होइन, यति नै हो मैले जानेको भन्ने कुरो भयो है, त्यसपछि के भयो त भन्दाखेरि विद्यार्थीबाट चाहिँ त्यो सेयर गरेको अनुभव होइन त्यो प्रस्तुतिको हिसाबले चाहिँ अरू सब्जेक्ट पढाउनु नै अफर भयो क्या होइन, अरू पनि पढाउनु पर्यो भन्ने खालको है, त्यसपछि चाहिँ त्यो एन्करेजमेन्टले गर्दाखेरि मैले मास्टर्समा 3 पेपर ब्याचलर्समा 2 पेपर 5 पेपर चाहिँ 2005 2010 5 पेपर मास्टर्स र ब्याचलर्स लेभलमा पढाएँ होइन, म यता आउँदा पनि मास्टर्स लेभल कम्प्लिट गराएको थिइनँ मैले होइन, त्यो एक्जामको ढिलाइले गर्दाखेरि 15-20 चाहिँ त्यो मेरो फ्लाइट ढिलो भएको थियो नि, म कम्प्लिट गर्ने थिएँ होला, त्यो पनि गरेको थिइनँ है, तर लाग्छ ब्याचलर्स पढ्दै गर्दाखेरि मास्टर्समा ब्याचलर्समा आफै पढाउन सक्यो, खुसीको कुरो के भने म रत्नराज्यमा पढ्थेँ, जहाँ रत्नराज्यमा मलाई पढाउने टिचर हुन्थ्यो होइन, सायद त्यो ठुलो ग्रुपमा चिनेको थिएन होइन, उहाँ सिजिएमसीमा गएर पढाउँदाखेरि सँगै टिचर हुन्थ्यो क्या, सँगै बसेर गफ गरिन्थ्यो, यता आरआरमा आउँदाखेरि चाहिँ मलाई पढाउन आउँथ्यो, त्यो चाहिँ खुसी लाग्यो क्या होइन, रमाइलो खालको, सँगै पढाउने टिचर जो छ उसले मलाई पढाउँछ, मलाई पढाउनु टिचरसँग सँगै बसेर पढाउनु पाइन्छ, साह्रै इन्ट्रेस्टिङ कुरो,
हजुर एकदम इन्ट्रेस्टिङ कुरो,
त्यसपछि के गीत बजाउन खोज्दै हुन्छ
होइन,
मेरो तर्फबाट यो सबै खुसीको खबर
हजुर, मैले अब गीत बजाउनै गइरहेको छु, अब यो गीत चाहिँ अस्ति गत शुक्रबार रिमेम्बरेन्स डे थियो होइन, अब रिमेम्बरेन्स डेमा चाहिँ अब विश्व वारमा लडेर आफ्नो जीवनदान दिएका शहीदहरूलाई सम्झिने दिन होइन अनि त्यसको अवसरमा चाहिँ मैले यो दीपक लिम्बूको एउटा नयाँ गीत रहेछ यो बजाउन गइरहेको छु गीतको बोल छ रातै रगत सुनौ यो गीत
who you are. You're interested in the world and what it has to offer, not someone else's version. That's why you listen to Radio Adelaide 101.5 FM. Like all community radio, we depend on your support. Without your subscription, the next sound you hear might be this. To subscribe, ring us now on 8303 5000. It's tax deductible.
श्रोताहरू हजुरहरू सुन्दै हुनुहुन्छ भोइस अफ साङ्ग्रिला रेडियो एडलेट 101.5 हजुरहरूले हाम्रो रेडियो radio.adelaide.edu.au मार्फत सुन्न सक्नुहुनेछ र यदि आज हाम्रो रेडियो सुन्न भ्याउनु भएन अथवा फेरि सुन्न चाहनुहुन्छ भने ipajournal.com गएर सुन्न सक्नुहुनेछ होइन अनि अब यो गीतपछि अब मैले एउटा सानो सिक्रेट टिप्स दिन गइरहेको छु होइन त्यो त तपाईँहरूलाई पनि थाहा थिएन
सरप्राइजिङ
एकदमै सरप्राइज यो चाहिँ खास एकदमै अब एकदमै चाहिने हो तर एकदमै सुनेको छ छैन मलाई थाहा छैन होइन जस्तै पर्फ्युम हामीले पर्फ्युम लाउँछ नि जहिले पनि होइन त्यो चाहिँ अब सायद अब मान्छेले के भन्छन् भने महँगो पर्फ्युम लायो भने 24 घन्टा बस्छ र सस्तो पर्फ्युम लायो भने बस्दैन भन्ने कुरा हुन्छ नि हो त्यो क्रममा चाहिँ खास के हो भने त्यसको सिक्रेट टिप्स एउटा के छ भने यदि तपाईँले अब भनौँ न सस्तो अथवा मिडियम अथवा एकदमै महँगो होइन त्यो पर्फ्युम भएर मात्रै हुँदैन यदि तपाईँले पहिला क्रिम जुन मोइस्चराइजर हुन्छ नि त्यो लाएर त्यो माथि पर्फ्युम हाल्नुभयो भने चाहिँ एकदमै लङ लास्टिङ हुन्छ अरे क्या त्यो पर्फ्युमको पासमा चाहिँ सायद मान्छेले यो हातमाथि पर्फ्युम लाउँछ लाउँदा धेरै बेर बस्छन् भनेर कुरा गर्छन् नि सायद हामीले मोइस्चराइजर जहिले पनि लाउँछ नि हातमा चाहिँ जहाँ कहीँ नलाए पनि त्यहाँ लाउँदा चाहिँ अनि हाम्रो अब मोइस्चराइजर लाएको भएर धेरै बेर बस्न सक्छ भन्ने कुरा हो कि खासै
त्यो चाहिँ
त्यसपछि होइन अब हामीसँग सञ्जयजीले भन्न गइरहनु भएको छ सार्क बारेमा घोषणा पत्र
हजुर यो भर्खरै सार्कको 17 शिखर सम्मेलन सम्पन्न भएको छ र जसमा चाहिँ यस प्रकारको घोषणापत्र जारी गरिएको छ घोषणापत्रमा सार्क स्वतन्त्र व्यापार साफ्टा प्रभावकारी तथा पूर्ण रूपमा लागू गर्न मन्त्रीस्तरीय परिषदलाई निर्देशन दिएको छ अघिल्ला सम्मेलनमा गरिएको गैर भन्सार अवरोध हटाउने बाचा अनुसार संवेदनशील सूची कम गर्न पनि परिषदलाई भनिएको छ सम्मेलनले ठूलो मात्रामा पुँजी प्रभाव तथा अन्तर्क्षेत्रीय दीर्घकालीन लगानी गर्न अनुमति दिने प्रस्ताव बनाउन सार्क अर्थमन्त्रीहरूलाई निर्देशन दिएको छ घोषणापत्रमा सन् 2012 बाह्रौँ सार्क व्यापार मेला र ट्राभल तथा पर्यटन मेला मालदिव्समा आयोजना गर्न सबै सदस्य राष्ट्रले सहमति जनाएका छन् मेलामा सार्क क्षेत्रलाई गन्तव्य दक्षिण एसिया साझा अवधारणा बनाई सामूहिक रूपमा यसको प्रबन्धन गर्ने विधि तय गरिने जनाइएको छ निजी क्षेत्रलाई समेत समेटी गन्तव्य दक्षिण एसिया विधि तयार पार्ने र यसको प्रचार प्रसार तथा प्रवर्धन विश्वव्यापी रूपमा गरिने घोषणापत्रमा उल्लेख छ दक्षिण एसियालाई विश्वव्यापी रूपमा सार्क साझा पर्यटन थलोको रूपमा प्रचार प्रसार गर्ने विधि तय गर्न मालदिव्समा पर्यटन मेला आयोजना गरिनेछ घोषणापत्रमा भनिएको छ गन्तव्य दक्षिण एसियाका रूपमा यसको प्रवर्धन गरिनेछ क्षेत्रीय रेल सेवा र सवारी साधन सहमति पत्रलाई सार्क मन्त्री परिषदले अन्तिम रूप दिनुअघि विज्ञ समूहको बैठक आयोजना गरिने जनाइएको छ आगामी मन्त्री स्तरीय बैठकले यसको टुङ्गो लगाउनु अघि बङ्गलादेश भारत नेपाल रेल सेवाको एक प्रदर्शनी पनि गरिने जनाइएको छ घोषणापत्रमा 25 वर्षदेखि रोकिएको हिन्द महासागर कार्गो र यात्री फेरी सेवा सम्बन्धी हालसम्म भएका सम्भाव्यता अध्ययन गरी पहिलो चरणको कार्य थाल्न सार्क महासचिवलाई निर्देशन दिएको छ यो कार्य सन् 2012 प्रारम्भसँगै सुरु गर्न भनिएको छ श्रीलङ्कामा सन् 1983 गृहयुद्ध सुरु भएपछि यो सेवा बन्द गरिएको थियो 2 वर्ष अघि श्रीलङ्काको गृहयुद्ध अन्त भएपछि फेरि सेवा सञ्चालन गर्न सबै सार्क सदस्य राष्ट्र सहमत भएका हुन् ऊर्जा सहयोग सम्बन्धी अन्तर सरकार सहमति पत्र र क्षेत्रीय ऊर्जा आदान प्रदान अवधारणालाई टुङ्गोमा पुर्याउन उन पनि पुर्याउन पनि घोषणाले निर्देशन दिएको छ. सार्क विद्युत बजारलाई लक्षित गरी यी कार्य गर्ने बताइएको छ. साउथ एसियन इकोनोमिक युनियन स्थापनाका लागि आवश्यक मार्गचित्र तयार पार्न मालदिव सम्मेलनले दक्षिण एसियाली फोरमलाई निर्देशन दिएको छ. सार्क राष्ट्रको साझा मुद्रा तयार पार्न आवश्यक छलफल अगाडि बढाउने जिम्मेवारी पनि सम्मेलनले फोरमलाई नै दिएको छ. सम्मेलनको मूल नारा बिल्डिङ ब्रिजेजको स्वागत गर्दै घोषणापत्रमा प्रभावकारी सम्पर्क सञ्जाल प्रवर्धन गर्न आपसी समझदारी बढाउने उल्लेख छ. सार्कमा प्रभावकारी सम्पर्क सञ्जाल विस्तार गरे मात्र जनता आवत जावत गर्न र लगानी तथा व्यापार विस्तार गर्न सहज हुने जनाइएको छ. घोषणापत्रमा जलवायु परिवर्तनका क्षेत्रमा जारी थिम्पू बैठक घोषणाको कार्यान्वयनलाई सुनिश्चित गर्न समेत भनिएको छ. विगतमा जस्तै घोषणापत्रमा शान्ति, स्वतन्त्रता, मानवीय सम्मान, प्रजातन्त्र, आपसी सम्मान, सुशासन र मानव अधिकारप्रति प्रतिबद्धता जनाइएको छ.
श्रोताहरू, हामीले तपाईँलाई यो अड्डु घोषणापत्र, बिस बुधे अड्डु घोषणापत्रको संक्षेप रूप तपाईँलाई सुनायौँ. डोलकरजीले सानो बच्चा, एकजना नेपाली बच्चा जसले चाहिँ गीतहरू गाएको छ, त्यसको बारेमा छोटकरीमा उहाँले भन्न चाहनुहुँदैछ र उहाँले त्यो बच्चाको बारेमा जानकारी दिएपछि हामी बच्चाको गीत पनि सुनाउनेछौँ.
हजुर, अहिले काठमाडौँमा होइन एकदमै चर्चित कलाकार भनौँ, स्वरा सागर प्रधान भन्ने एउटा बालक चाहिँ उसले एल्बम निकालेको रहेछ. त्यो एल्बममा चाहिँ 8 गीत छ. अब एउटा बाल भएर पनि होइन उसको गीत चाहिँ बाल गीत नभएर अब जस्तै देशप्रेमी, अब दसैँको बारेमा एकदमै मिनिङ भएको र अब एक वर्षलाई मिल्ने गरेर होइन वर्ष दिनलाई मिल्ने गरेर गीतहरू गाएको छ होइन.
वर्षभरिको मौसमलाई पुग्ने
अब जस्तै अब दसैँ आए दसैँको गीत होइन जस्तो तरिकाले अब अनि अब उनी चाहिँ 9 हो. अब तैपनि अब 8 गीत गाएर एल्बम निकालिसक्यो. अहिले नेपालमा अब एकदमै चर्चित रहेछ होइन, हामीले फेसबुक पेजमा पनि देखेको छौँ. अब धेरै कार्यक्रमहरूमा पनि उनलाई बोलाएर गीत गाउन लागेको रहेछ होइन. त्यही क्रममा हामी उसको एउटा देशप्रेमीको गीत सुनाउँ न त कमल
होइन. डोलकरजी, त्यो तपाईँले तपाईँको बिचमा म थपिहाल्छु. श्रोताहरू, तपाईँले उहाँको बच्चाको गीत सुन्न चाहनुहुन्छ भने स्वराज एल्बम फेसबुकमा तपाईँले खोज्नु सक्नुहुन्छ. स्वराज एल्बम एड गर्नुहोला, उहाँको गीत खोज्नुहोला, सोध्नुहोला होइन. 8 गीत नै अनलाइनमा पाइन्छ.
डोलकरजी,
सबैभन्दा साह्रै मिठो गीत छन् उहाँले गाउनुभएको. त्यसमध्ये सबैभन्दा मिठो गीत एउटा हामीले अहिले सुनाउन लागिरहेको छ. कमलजी तयार छ?
हजुर, यो एकदम तयार छ. अब हामी कार्यक्रमको एकदम अन्त्यतिर आइसकेका छौँ. आजको लागि हामीले अब गुड नाइट भन्नु
गुड नाइटको गीत अगाडि हामीलाई नियमित श्रोता खगेन्द्र खतिवाडाजीले एउटा यो गीत चाहिँ कसैलाई डेडिकेसन गर्नुभएको छ. उहाँको नाम म लिइहाल्छु यहाँनिर. उहाँले युएसमा हुने साथीहरू भन्नुभएको छ, पुष्पा ढुङ्गेल, राम तिमसिन्ह, राजेन थापा, भीम कोइराला, न्युजिल्यान्डमा हुने इन्द्र दुलाल, दिदी विष्णु दुलाल, भान्जा भान्जी, नेपालमा हुने साथीहरू ज्ञानु गुरुङ, ज्ञानु खत्री, नानु महत, समान श्रेष्ठ, रिना कटुवाल, हेमा थापा, रूपक तामाङ, प्रणय गुरुङ, ज्योति लिम्बू, रोहिणी भण्डारी, रमेश कोइराला, निर्मला कोइराला, रुद्र खतिवडा र सबै रेडियो सुन्ने साथीहरूको लागि भनेर यो गीत सम्पन्न भएको छ. श्रोताहरू, यही गीत साथसाथै हामी आजको कार्यक्रमबाट मैजार गर्ने तयारी गरिरहेछौँ. यो गीत सुनेर मनोरञ्जन लिनुहोला. अर्को साता मिठा मिठा गीत र समाचार अनि मिठा मिठा प्रसङ्ग लिएर तपाईँलाई भेट्न आउनेछौँ. आजको लागि शुभरात्री.
शुभरात्री.